यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपालको विद्युत भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर। 40 मेगावाट विद्युत बंगलादेशमा बिक्रीबाट वार्षिक 92 लाख अमेरिकी डलर आमदानी हुने। नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौता। बाढ़ी पहिरोबाट क्षति पुगेका मुख्य राजमार्गका 39 स्थानमा पहिरो पन्छाउने प्रयास जारी। बाढ़ी पहिरोबाट क्षति भएको संरचना पुननिर्माणमा कम्तीमा 20 अर्ब लाग्ने भौतिक पूर्वाधार मन्त्रालयद्वारा जानकारी। र इजरायली सेनाद्वारा लेबननको राजधानी बेरूत स्थित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा विस्फोट।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। नेपाल र बंगलादेशबीच नेपालको विद्युत निर्यात सम्बन्धी सम्झौता भएको छ। नेपालले बंगलादेशमा 40 मेगावाट विद्युत बिक्रीका लागि भारत समेत त्रिपक्षीय सम्झौता गरेको हो। काठमाडौँमा हिजो आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको ऊर्जा विकास बोर्डका अध्यक्ष मोहम्मद रिजाउल करिम र भारतको नोडल एजेन्सी एनबीबीएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गर्नुभयो। समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, बंगलादेशको वन, वातावरण, जलवायु परिवर्तन र जलस्रोत मन्त्री सैयदा रिजवाना हसन सहित दुवै देशका उच्च अधिकारीहरूको उपस्थित थियो। प्राधिकरणले भारतीय एजेन्सी एनबीबीएनलाई बिजुली उपलब्ध गराउनेछ। कम्पनीले भारतीय संरचना प्रयोग गरी बिजुली बंगलादेश पुर्याउनेछ। नेपाल र बंगलादेश बीचको पहिलो अन्तर्देशीय प्रसारण लाइन हुँदै विद्युत निर्यात गर्न लागि हो। कुल 400 केबी क्षमताको सो प्रसारण लाइन मार्फत पठाइएको बिजुलीको हर हिसाब भने भारतको मुजफ्फरपुरमा राखिनेछ। प्राधिकरणले 25 मेगावाट क्षमताको त्रिशुली र 22 मेगावाट क्षमताको चिलेमे जलविद्युत आयोजनाको बिजुली बंगलादेश निर्यात गर्ने गरी तयारी गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार विद्युत बिक्रीबाट प्रतिवर्ष 92 लाख अमेरिकी डलर आमदानी हुनेछ। प्राधिकरणले वर्षायामको 5 महिना जून 15 देखि 15 नोभेम्बरसम्म प्रति युनिट 9.30 रूपियाँका दरले बंगलादेशलाई बिजुली निर्यात गर्न लागेको हो। सचिव स्तरीय संयन्त्रको बैठकमा दुई देशबीचको सुनकोशी तेस्रो जलविद्युत आयोजना नेपाल बंगलादेश र भारतबीचको सहकार्यमा विकास गर्ने र सो आयोजना विकासका सम्बन्धमा प्राधिकरण र बंगलादेशको ऊर्जा विकास बोर्डबीच संयुक्त कम्पनी स्थापना गर्ने सम्बन्धी संयुक्त उपक्रम सम्झौता आगामी सचिव स्तरीय संयन्त्रको बैठक अगावै टुंगो लगाउने सहमति पनि भएको छ। 680 मेगावाटको सुनकोशी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण र विकासका लागि नेपाल विद्युत प्राधिकरण र बंगलादेशको ऊर्जा विकास बोर्डबीच संयुक्त उपक्रम सम्झौता हस्ताक्षरका लागि आवश्यक प्रक्रिया अघि बढ़ेको मन्त्रालयका प्रवक्ता चिरञ्जीवी चटौटले जानकारी दिनुभयो। बंगलादेशले सन् 2040 नेपालबाट 9000 मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ। यसअघि नेपाल र भारतबीच 10 वर्षमा 10000 मेगावाट बिजुली निर्यात गर्ने सम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपालको बिजुली बंगलादेश पुर्याउने सम्बन्धी भएको बहुपक्षीय सम्झौता ऐतिहासिक महत्वको भएको बताउनु भएको छ। सम्झौतापछि हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै मन्त्री खड्काले नेपालको बिजुली भारतको प्रसारण प्रणाली हुँदै बंगलादेश पुग्ने बाटो खुल्नु नै महत्वपूर्ण कदम भएको बताउनुभयो। उहाँले आगामी दिनमा थप आयाम विस्तार गर्ने उल्लेख गर्नुहुँदै त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोषेढुङ्गा भएको उल्लेख गर्नुभयो। मन्त्री खड्काले नेपालको इतिहासमै पहिलो पटक जलविद्युत ऊर्जा तेस्रो मुलुकमा निर्यात गर्न लागिएकोले ऊर्जा क्षेत्रमा ऐतिहासिक भएको धारणा राख्नु भएको हो। विद्युत सम्झौताका लागि नेपाल आउनुभएकी बंगलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसनले हिजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा विद्युत निर्यातका साथै अन्य सहकार्यका विषयमा छलफल भएको थियो। नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौतामा हिजै हस्ताक्षर भएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेशन लिमिटेडका निर्देशक सेन्थल कुमारले सम्झौतामा हस्ताक्षर गर्नुभयो। त्यस अवसरमा भारतीय पेट्रोलियम तथा नेचुरल ग्यास मन्त्रालयका सचिव पंकज जैन तथा इण्डियन आयल कर्पोरेशनका अध्यक्ष भीष तीस कुमारको उपस्थिति रहेको नेपाल आयल निगमले जनाएको छ। सम्झौता अनुसार भारतको सिलगुड़ीबाट नेपालको झापास्थित चारालीसम्म 50 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ। साथै चारालीमा 18,900 किलोमिटर क्षमताको स्मार्ट ग्रीनफील्ड टर्मिनल निर्माण गरिनेछ। उता अम्लेखगंजबाट चितवनको लोथरसम्म 62 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन परियोजना पनि भारत सरकारकै अनुदानमा निर्माण हुनेछ। लोथरमा 91,900 किलो लिटरको स्मार्ट ग्रीन फील्ड टर्मिनल भारत सरकारको प्राविधिक सहयोगमा नेपाल आयल निगमले निर्माण गर्नेछ। आयोजनाको कुल लागत 15 अर्ब रूपियाँ बराबर रहेको निगमले जनाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत साताको भीषण वर्षाका कारण 34 राजमार्गका 805 स्थानमा पहिरो गएकोमा 774 स्थानको पहिरो हटाइएको जनाएको छ। मन्त्रालयले हिजो पत्रकार सम्मेलन गरी 29 राजमार्गमा विभागीय तथा भाड़ाका यन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको जानकारी दिएको छ। त्यस्तै 5 मुख्य राजमार्गका 39 स्थानमा पहिरो हटाउने प्रयास जारी रहेको पनि मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनस्थापना गर्न 20-25 अर्ब रूपियाँ लाग्ने अनुमान गरिएको मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिनुभयो। मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुङ्गा खण्डमा बाढ़ीका कारण सड़क बगाएकाले दशैं अगाडि पूर्ण रूपमा सञ्चालन हुन नसक्ने अवस्था आएको पनि जनाएको छ। त्यसको विकल्पका रूपमा अन्य रूटहरूलाई सहज ढंगले सञ्चालन गर्ने काम भइरहेको मन्त्रालयका सचिव शर्माले जानकारी दिनुभयो। त्यस सड़क खण्डमा पहाड़ काटेर सड़क बनाउने अवस्था नरहेको र सड़क बनाउनका लागि पर्खाल नै उठाउनुपर्ने अवस्था देखिएको उहाँले बताउनुभयो। बाढ़ीका कारण बीच बाटोमा फँसेका सवारी साधनलाई निकाल्न खोला किनारमा नै अस्थायी सड़क निर्माणको काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो। दशैं अघि उपत्यकाबाट बाहिरिने अन्य राजमार्गहरू सञ्चालन हुने र बाढ़ीका कारण विभिन्न 8 स्थानमा पुलमा क्षति भएको अवस्थामा सम्भव भएका स्थानमा बेली ब्रिज राख्ने तयारी भइरहेको पनि मन्त्रालयले जनाएको छ। मध्य पहाड़ी राजमार्ग अन्तर्गत खुरकोट घुर्मी सड़क खण्ड एकातर्फी रूपमा सञ्चालनमा आएको छ। केही दिन अघि आएको बाढ़ी पहिरोले राजमार्गको सयौं स्थान अवरूद्ध भएपछि 5 दिनदेखि सड़क ठप्प भएको थियो। राजमार्गका दुवैतर्फबाट 5 दिनसम्मको निरन्तर प्रयासपछि पहिरो पन्छाएसँगै सड़क सञ्चालनमा ल्याइएको सिन्धुली गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद नेउपानेले जानकारी दिनुभयो। राजमार्ग सञ्चालनमा आए पनि त्यस क्षेत्रमा वर्षाले जमीन कमलो बनाएकाले सुक्खा पहिरोको जोखिम भने कायमै रहेको उपाध्यक्ष नेउपानेले बताउनुभयो। मुलुकभरबाट बाढ़ी पहिरो र डुबान लगायतका प्राकृतिक विपदमा फँसेका 17,120 जनाको सकुशल उद्धार गरिएको छ। खोज उद्धारमा खटिएको नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी एवं स्वयंसेवकहरूबाट 17,000 भन्दा बढ़ीको उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ। त्यसै गरी 22 जनाको अवस्था अझै अज्ञात रहेको र उनीहरूको खोजी कार्य जारी रहेको पनि गृह मन्त्रालयले जनाएको छ। 169 जनाको विभिन्न अस्पतालमा निशुल्क उपचारको प्रबन्ध गरिएको छ। उपचार गरेका मध्ये केही निको भई घर फर्किएको पनि मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौँ उपत्यकाबाट 2,158, कोशी प्रदेशबाट 90, मध्य प्रदेशबाट 35 र सबैभन्दा बढ़ी बागमती प्रदेशबाट 13,640 जनाको उद्धार गरिएको छ। प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट बिरामी घाइते बालबालिका र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर उद्धार कार्य जारी रहेको र उद्धार कार्य करिब अन्तिम चरणमा पुगेको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री रमेश लेखकले खोज उद्धार तथा राहत वितरणका साथै राजमार्ग खुलाउन सरकारवाला निकाय एवं मन्त्रालयसित समन्वय भइरहेको हिजै जानकारी दिनुभएको छ। गण्डकी प्रदेश सरकारले बाढ़ी पहिरो प्रभावित नागरिकको सहायताका लागि 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। गण्डकी प्रदेश सरकार मन्त्री परिषदको हिजो बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जानकारी दिनुभयो। उहाँले विपदका कारण काठमाडौँ उपत्यकासहित देशभर ठूलो मानवीय र भौतिक क्षति भएको भन्नुहुँदै विपत्तिको सामना गर्न सबै मिल्नुपर्छ भन्ने उद्देश्यका साथ प्रदेश सरकारले सहयोगको निर्णय गरेको बताउनुभयो। असोज 10 गतेदेखि परेको अविरल वर्षाका कारण सिन्धुलीको 3 ठूला बीपी राजमार्ग मदन भण्डारी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा ठूलो मात्रामा क्षति भएको छ जसका कारण यातायात आवागमनमा पनि समस्या उत्पन्न भएको छ। यातायात ठप्प भएपछि सिन्धुलीको खुरकोट र मुलकोटका होटल व्यवसायीहरू निकै समस्यामा परेको सिन्धुली संवाददाता कमल सरला सुनवार बताउँछिन्।
सिन्धुलीमा बाढ़ी पहिरो पीड़ितहरूको आँखा अझै ओभाएको छैन। बाढ़ीले पुरिएको घर, होटल व्यवसाय र आफ्नो दैनिकी सम्झेर उनीहरूको आँखा रसाइरहेका छन्। तत्काल वितरण गरेको राहत तथा खाद्य सामग्रीले पनि खुशी दिएको छैन।
एउटा केही पनि बाँकी राखेन, अहिले सबै पकाएको छ। अहिले डिटेलमा त हामीले केही टिप्न पाएको छैन। टोटल लगानी भनेको 20 करोड एभबको लगानी थियो हाम्रो यहाँ।
यति बेला सवारी साधनको चापाचाप हुने बीपी राजमार्गको सड़क सुनसान जस्तै देखिन्छ। बीपी राजमार्ग हुँदै पूर्व पश्चिम जाने ठूला सवारी साधन गुड्न सकेका छैनन्।
फुरकोट सामानलाई चाहिँ यही लोकलहरू चाहिँ मोटामोटी चलेको छ। क्यूमा चाहिँ होइन, फाटाफुटो इमर्जेन्सीहरूमा बस चाहिँ छैन।
बाढ़ी पहिरोले सिन्धुलीको तीन ठूला बीपी मदन भण्डारी राजमार्ग र मध्य पहाड़ी लोकमार्गमा क्षति पुगेपछि सवारी साधन बीच बाटोमै अड्कदा हजारौं यात्रुहरूले अनेकौं शास्ति झेले। कलाघर सिन्धुलीका 12 जना सांस्कृतिक टोली 6 दिनपछि सिन्धुली आइपुगेका छन्। कमलामाई नगरपालिका 3 का रीता विश्वकर्मा।
भगुन्नेमा उदा 11 बजे आउन आउँदै रोकिम, अनि त्यही पर्यटन दिवसको दिन सांस्कृतिक कार्यक्रमको लागि गयो। खास त्यो दिन अब गएको दिन बेलुकादेखि पानी परेर त्यति बेला बत्ती छ न, मोबाइलमा चार्ज छ, यसो घरतिर फोन गर्नलाई त्यो हाम्रो नेटवर्क आउँछ।
सिन्धुलीको 3 वटा सुनकोशी, गोलन्जो र फिकल गाउँपालिका बढ़ी बाढ़ी प्रभावित बनेका छन्। अहिले ती पालिकाहरूमा सरकारी तथा गैर सरकारी संस्थाहरूले बाढ़ी पहिरो पीड़ितको तथ्याङ्क संकलन र राहत वितरणको लागि खटिएका छन्। 110 भन्दा माथि नेपाल प्रहरी त्यस क्षेत्रमा खटिएको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफले।
अहिले हामीसँग अहिले अब रेस्क्यू गर्नुपर्ने र त्यसरी स्टक भएर अलपत्र पर्नु भएको संख्या अहिले छैन। अब केही गाडीहरू त्यो काभ्रेको सिमानामा जुन त्यो खोलाले बगाएको ठाउँ र 3 किलोमिटरमा चाहिँ 10-12 वटा गाडीहरू चाहिँ चालकहरू मात्रै आफ्नो गाडीको सुरक्षाको लागि बस्नु भएको अवस्था मात्रै छ त्यहाँ। डिएसपी साहबको नेतृत्वमा प्रभावित क्षेत्रहरूमा 110 जना भन्दा बढी चाहिँ नेपाल प्रहरीको चाहिँ जनशक्ति परिचालन भएर काम पनि गरिरहेको छ। अहिले राहतको सन्दर्भमा पनि अहिले हाम्रो जिल्ला प्रशासन कार्यालयबाट सहायक प्रमुख जिल्ला अधिकारीजीको संयोजकतामा राहत वितरण तदर्थ समिति भनेर एउटा गठन पनि भएको छ। राहत वितरण गर्ने सुरु पनि भएको छ।
बाढ़ी पहिरोमा परि सिन्धुलीमा 3 जनाको ज्यान गएको छ भने 90 जनाको हेलिकप्टर मार्फत र सवारी साधनमा रहेका 400 यात्रुहरूको उद्धार गरिएको छ। बाढ़ी पहिरोको मारमा सबैभन्दा धेरै सिन्धुलीको खुरकोट र मूलकोटका होटल व्यवसायीहरू प्रभावित बनेका छन्। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
नेपालीहरूको महान पर्व बड़ा दशैं अन्तर्गत नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नवदुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको स्थानमा आज दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती अर्थात चण्डी, त्यसै गरी श्रीमद देवी भागवत लगायतका देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको पूजा आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीहरूले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्ने गर्दछन्। 9 दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। सर्वोच्च अदालत दशैं पर्वका अवसरमा हिजोदेखि विदा भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा भने सुनवाई भइरहेको अदालतले जनाएको छ। बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाईका लागि अदालत खुल्ला रहेको सर्वोच्च प्रशासनले सूचना जारी गरी जनाएको छ। न्याय प्रशासन ऐन 2073 दफा 26 बमोजिम घटस्थापना शनिबार र विजयादशमीका दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनवाई हुने उल्लेख गरिएको छ। बड़ा दशैंका अवसरमा पवित्र धार्मिक स्थल पशुपतिनाथ क्षेत्रमा 17 नवरात्री महामहोत्सव शुरू भएको छ। दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषदले आयोजना गरेको महोत्सव असोज 25 गतेसम्म चल्नेछ। महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ। महोत्सवको हिजो उद्घाटन गर्नुहुँदै वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले धार्मिक पर्यटन प्रवर्धन सहितका विभिन्न उद्देश्य सरकारको रहेको बताउनुभयो। उहाँले धार्मिक सहिष्णुताले राष्ट्रिय एकताको भावनामा मद्दत पुर्याउने पनि उल्लेख गर्नुभयो। नेपालगंजमा ऐतिहासिक संस्कृतिका रूपमा रहेको रामलीला मञ्चनको 157 वार्षिक संस्करण शुरू भएको छ। प्रत्येक वर्ष दशैंका अवसरमा नेपालगंजको रामलीला मैदानमा रामलीला मञ्चन हुँदै आएको छ। भारतको वृन्दावनबाट आएका कलाकार रामलीलामा सहभागी हुने गर्दछन्। रामलीला अन्तर्गत धनुष यज्ञ, रावण वध, भरत मिलाप र रामको शुभ राज्याभिषेक भएपछि रामलीला महोत्सव समापन गरिन्छ। पशुपतिनाथको स्वामित्वमा रहेको गौशाला स्थित धर्मशाला 21 वर्षपछि फिर्ता भएको छ। काठमाडौँ जिल्ला अदालतले विक्रम सम्बत 2060मा पशुपतिनाथ अमालकोट कचहरी अर्थात हाल पशुपति क्षेत्र विकास कोष र मारवाड़ी सेवा समिति बीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालन सम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो। अदालतका सूचना अधिकारी मेलिस बास्कोटाले मारवाड़ी सेवा समितिले दायर गरेको मुद्दामा दावी नपुग्ने फैसला भएको जानकारी दिनुभयो। अब मारवाड़ी सेवा समितिले 21 वर्षदेखि कब्जामा राखेको काठमाडौँको गौशाला स्थित कित्ता नम्बर 83 को चार रोपनी 15 आना 2 पैसा क्षेत्रफल र सोही स्थानको कित्ता नम्बर 85 को चार रोपनी 10 आना क्षेत्रफल गरी 9 रोपनी 9 आना जग्गा कोषमा फिर्ता भएको कोषका सदस्य सचिव डाक्टर मिलन कुमार थापाले जानकारी दिनुभयो। बाढ़ीले पुल बगाइदिँदा पाँचथरका दुई खोलामा परेको समस्या समाधान गर्न स्थानीयले फड्के निर्माण गरेका छन् जसका कारणले मानिसको आवतजावतलाई सहज भएको छ। मेची राजमार्ग अन्तर्गत नगरपालिका 4 र हिलिहाङ गाउँपालिका 7 को हेवा खोला तथा फिदिम फालोट सड़क खण्ड अन्तर्गत फिदिम नगरपालिका 1 र 11 को फेमे खोलामा फड्के निर्माण गरिएको हो। पुल बगाएपछि आवतजावत ठप्प भएका यी स्थानमा फड्के बनेपछि यात्रा सहज भएको स्थानीयले बताएका छन्। देशभर झण्डै 15,000 जनामा डेंगू संक्रमण पुष्टि भएको र 7 जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जुम्ला बाहेक सबै जिल्लामा अहिले डेंगू संक्रमण फैलिएको छ। मन्त्रालयका अनुसार 76 जिल्लामा 14,975 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। मन्त्रालयका किर्जन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले कास्कीमा सबैभन्दा बढ़ी संक्रमण भएको जानकारी दिनुभयो। त्यसपछि काठमाडौँ तनहुँ र पर्वतमा धेरै संक्रमण देखिएको छ। मदन पुरस्कार गुठीले 2080 सालको मदन पुरस्कार पत्रकार एवं लेखक मोहन मैनालीलाई प्रदान गरेको छ। गुठीले जगदम्बाश्री पुरस्कार प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादवलाई प्रदान गर्ने निर्णय गरेको छ। गुठीद्वारा ललितपुरको रातो बंगला स्कूलमा हिजो आयोजित समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गर्नुभयो। गुठीको साधारण सभा बैठकले गरेको निर्णय अनुसार मदन पुरस्कार 2080 मुकाम रणमैदानका लेखक मैनालीलाई तथा जगदम्बाश्रीबाट प्राध्यापक डाक्टर यादवलाई सम्मान गरिएको हो। पुरस्कारको राशि जनही 4 लाख रूपियाँ रहेको छ। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताउनु भएको छ। मुख्यमन्त्री सिंहले जनकपुर उद्योग वाणिज्य संघद्वारा आयोजित सस्तो बजारको हिजो उद्घाटन गर्नुहुँदै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न प्रदेश सरकारको मातहत ल्याउन पहल गरिएको बताउनुभयो। उहाँले जनकपुरधामको 52 बिघा भनेर चिनिएको जग्गामा प्रदेश सरकारले जनक दरबार सहितको सभाहल र अन्य पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गर्ने काम पनि गरिरहेको बताउनुभयो। केही अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले लेबननको राजधानी बेरूतको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै केही बेर अघि ठूलो विस्फोट गराएको छ। लेबननको सशस्त्र समूह हिजबुल्लाहलाई लक्षित गरी गराइएको विस्फोटपछि विमानस्थल बन्द भएको छ। विस्फोटबाट भएको क्षतिको पूर्ण विवरण आइ नसकेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। इजरायली सेनाले हिजबुल्लाह समूहले प्रयोग गरिरहेका 2 भवन वरपरका नागरिकलाई सुरक्षित रहन चेतावनी दिए लगत्तै विस्फोट गराएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले भिडियो दृश्य सार्वजनिक गरेका छन्। यसअघि इजरायलले दक्षिणी बेरूतमा रहेको हिजबुल्लाहको गढ़मा आक्रमण गरेको थियो। तुल कर्बमा रहेको वेस्ट बैंकको शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तीमा 18 जनाको मृत्यु भएको थियो। इजरायलले हमासका वरिष्ठ नेता याही यासेर अब्द अल राजेक ओफी उक्त आक्रमणमा मारिएको जनाएको छ। इजरायली सैनिक पनि त्यस क्रममा मारिएका छन्। 9 जना इजरायली सैनिक मारिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। इजरायलले यसै साता लेबननमा स्थल मार्गबाट आक्रमण शुरू गरेको थियो। लेबननी अधिकारीहरूले इजरायली आक्रमणमा 127 बालबालिका सहित 1974 जनाको मृत्यु भएको पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले इरानमा गरेको क्षेप्यास्त्र प्रहारको बदलामा उसका आणविक केन्द्रहरूमा आक्रमण गरे त्यसको समर्थन गर्न नसकिने प्रश्न पार्नु भएको छ। राष्ट्रपति बाइडेनले आफूले प्रमुख औद्योगिक राष्ट्रको समूह G7 का नेताहरूसँग कुरा गर्दा इजरायलले इरान विरूद्ध सामान्य स्तरको मात्र आक्रमण गर्नुपर्ने सुझाएको बताउनु भएको छ। राष्ट्रपति बाइडेनले इजरायलले सक्दो संयम अप्नाउनुपर्ने भन्नुहुँदै आक्रमणपछि इरानले गर्ने प्रत्याक्रमणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो। ताइवानको पिङटुङ काउन्टी स्थित एउटा अस्पतालमा आगलागी भएको छ। कम्तीमा 9 जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। घटनापछि अस्पतालमा रहेका 300 बिरामीलाई अन्यत्र सारिएको छ। अस्पतालको मेसिन कक्षमा रहेको एयर कम्प्रेसर जल्दा आगलागी भएको अधिकारीहरूले जनाएका छन्। अब खेल समाचार।
क्यानाडामा जारी त्रिगुणात्मक टी20 सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ। क्यानाडाको किङ सिटीमा भएको खेलमा नेपालले 56 रनको जित हात पारेको हो। नेपालले दिएको 158 रनको लक्ष्य पछ्याएको ओमान 19.5 ओभरमा 101 रन जोड्दै
हिजोको खेल समाचार साथमा थिए अजय बम। अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बद्लिरही कोशी बागमती र गण्डकी प्रदेशका साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.9 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:58 भयो भने सूर्यास्त भरि साँझ 5:47 हुनेछ। नेपालको विद्युत भारतीय प्रसारण लाइन हुँदै बंगलादेश निर्यात सम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर। 40 मेगावाट विद्युत बंगलादेशमा बिक्रीबाट वार्षिक 92 लाख अमेरिकी डलर आमदानी हुने। नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन निर्माण सम्बन्धी द्विपक्षीय सम्झौता। बाढ़ी पहिरोबाट क्षति पुगेका मुख्य राजमार्गका 39 स्थानमा पहिरो पन्छाउने प्रयास जारी। बाढ़ी पहिरोबाट क्षति भएको संरचना पुननिर्माणमा कम्तीमा 20 अर्ब लाग्ने भौतिक पूर्वाधार मन्त्रालयद्वारा जानकारी। र इजरायली सेनाद्वारा लेबननको राजधानी बेरूत स्थित अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा विस्फोट। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।